यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनको अधिवेशन यही चैत 19 गते आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने सरकारको निर्णय। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाओ आदेश। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा क्षेत्रगत समस्या र काम गर्न सकिने सम्भावनाका बारेमा कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल। मुगलिन नागढुङ्गा सड़क स्तर उन्नतिका लागि भोलिदेखि 3 दिन रातिको समयमा बन्द हुने र छिट्टै सम्झौतामा नआए इरानका विद्युत केन्द्र र तेल कुवाहरू ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले यही चैत 19 गते बिहिबार दिउँसो 2 बजे संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको अध्यक्षतामा राजनीतिक दलहरूको प्रतिनिधित्व सहित कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र अनुरूप राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहस पत्र तयार गरिने बताउनुभयो। यस्तै पत्रकारहरूको जिज्ञासामा प्रवक्ता पोखरेलले भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको कार्यान्वयन कानून सम्मत भएको बताउनुभयो। मन्त्री पोखरेलले भदौ 24 गतेको घटनामा संलग्नहरू धेरै पक्राउ परिसकेको र 23 गतेको घटनाको कोही पनि पक्राउ नपरेको अवस्थामा सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गरेको बताउनुभयो।
24 गते संलग्न भएको धेरैजना पक्राउ परिसक्नु भएको छ, धेरैजनालाई मुद्दा चलिसकेको छ, तर 23 गतेमा को घटनाको चाहिँ कोही पनि पक्राउ पनि भएको थिएन, कसैलाई मुद्दा पनि चलेको थिएन। त्यसले 23 गते अझ हाम्रो मूल भएको अहिले गरेको भनेको हामीले जुन त्यो कार्की प्रतिवेदन छ त्यसलाई कार्यान्वयन मात्र गरेको हो। त्यसले 23 गतेको बारेमा प्रष्ट रूपमा चाहिँ त्यसले बोलेको छ, त्यसले गर्दा 23 गतेको कार्यान्वयन गर्न सहज छ। 24 गतेको घटनामा धेरै कतिजना पक्राउ पनि परिसक्नु भएको छ, कानूनी प्रक्रिया पनि अगाडि बढिसकेको छ।
मन्त्री पोखरेलले 24 गतेको घटनाको जाँचबुझ गर्न छुट्टै समिति बनाउने विषयमा कानूनी परामर्श भइरहेको पनि बताउनुभयो। यस्तै सरकारले ब्रिज कोर्स नगर्न जारी सूचनाको बारेमा मन्त्री पोखरेलले तत्कालका लागि एसईई दिने विद्यार्थीहरूलाई लक्षित गरी कक्षा 11 मा भर्ना गर्न भन्दै लिइने कोर्सहरू रोक्ने निर्णय भएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले संघीय सांसदहरूसँग चरणबद्ध छलफल आरम्भ गर्नुभएको छ। उहाँले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनैतिक दलका सांसदहरूसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले जानकारी दिनुभयो। प्रत्येक सांसदले क्षेत्रगत रूपमा आफ्नो समस्या राखेको सांसद चौधरीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाईको माग गरिएको 2 छुट्टा छुट्टै बन्दी प्रत्यक्षीकरण रिट निवेदनकामा कारण देखाओ आदेश दिएको छ। पूर्व प्रधानमन्त्री पत्नी राधिका साक्यले दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाओ आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ। त्यसै गरी सर्वोच्च अदालतले नेपाली कंग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा पक्राउ गर्नुको आधार र कारणसहित लिखित जवाफ माग गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले आज कारण देखाओ आदेश गर्दै सूचना पाएको मितिले 3 दिनभित्र महान्यायाधिवक्त कार्यालय मार्फत लिखित जवाब पेश गर्न भनिएको छ। पूर्व गृहमन्त्री लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै हिजो सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो। नागढुङ्गा मुगलिन सड़क भोलिदेखि तीन दिन रातिको समयमा बन्द गरिने भएको छ। चितवनको इच्छा कामना गाउँपालिका चार घोप्टे भीर लगायत स्थानमा सड़क स्तर उन्नति गर्न भोलि चैत 17 19 गतेसम्म राति 10 बजेदेखि बिहान 4 बजेसम्म बन्द गर्न लागि इलाका प्रहरी कार्यालय मुगलिनले जनाएको छ। पटक पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाई भोग्नु परेको भन्दै सड़क आयोजनाले अत्यावश्यक बाहेक सबै सवारी साधन रोक्ने निर्णय गरेको हो। सरकारले समग्र कार्य सम्पादनलाई नतिजामुखी र जवाबदेही बनाउन नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको छ। स्पष्ट मार्गचित्र सहित सरकारले ल्याएको कार्ययोजना कार्यान्वयन गर्न कर्मचारी प्रशासनमा व्यावसायिक सिप र सबैको सहयोग आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सहकर्मी तुलसी सापकोटाको रिपोर्ट।
सरकारले समय सीमा तोकेर शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको छ। कार्यसूचीमा अबको शासन प्रणालीलाई नतिजामा आधारित शासकीय प्रबन्धमा रूपान्तरण गर्ने घोषणा गरिएको छ। समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापन योग्य र जवाफदेही बनाउन तथा नागरिकका जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने भनिएको छ। मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्न भन्दै सरकारले सार्वजनिक गरेको उक्त कार्यसूचीमा 7 दिनदेखि विभिन्न अवधि तोकेर काम गर्ने उल्लेख गरिएको छ। सरकारले समय सीमा समेत निर्धारण गरी स्पष्ट खाका र मार्गचित्र सहित ल्याएको कार्ययोजना कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेको कर्मचारी प्रशासनमा व्यावसायिकता र सिप हुनुपर्ने तथा सबैको सहयोगले मात्रै पूरा गर्न सकिने बताउनुहुन्छ प्रशासनविद काशीराज दाहाल।
राजनीतिमा इमानदारी, निष्ठा, त्यो सोच, त्यो चाहिँ मार्गचित्र स्पष्ट हुनुपर्छ राजनीतिले सुधार गर्नलाई। अहिले त्यो सोचपत्र त्यो पृष्ठभूमिमा छ। यसलाई कार्यान्वयन गर्ने कर्मचारी प्रशासनमा व्यावसायिकता हुनुपर्छ, सिप हुनुपर्छ, बहुसिप हुनुपर्छ र सबैको एउटा सहयोग र सहकार्यबाट यसलाई लागू गर्नु बाहेक अर्को अहिले विकल्प छैन।
नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयनका लागि प्रत्येक मन्त्रालयले 7 दिनभित्र प्रमुख 10 कार्य, 3 समय सीमा, जिम्मेवार अधिकारी र प्रमुख कार्य सम्पादन सूचक सहितको कार्ययोजना तयार गर्ने उल्लेख छ। काम गर्नका लागि निर्धारण गरिएको समय सीमालाई यसको महत्वपूर्ण पक्षको रूपमा हेरिएको छ। काम गर्नेलाई जिम्मेवार बनाउने कुरामा कार्ययोजना प्रभावकारी रूपमा आएको पनि विज्ञहरूको भनाइ छ। तर यी सबै कामहरू पूरा गर्नका लागि चुनौतीका रूपमा रहेका हाम्रो परम्परागत कर्मचारी प्रशासन, सामाजिक प्रवृत्ति, बिचौलियाको समस्या समाधान गरेर अगाडि बढ्न सक्नुपर्ने बताउनुहुन्छ प्रशासनविद काशीराज दाहाल।
यसको सबैभन्दा राम्रो पक्ष भनेको समय सीमा निर्धारण गरेका छ, ऐन कानून तर्जमा गरिसक्ने, त्यसलाई चाहिँ लागू गर्ने, त्यसलाई जिम्मेवारी निकाय बनाउने। अब यसको चुनौतीहरू छन्। चुनौती के छ भने हाम्रो कर्मचारी प्रशासन विगतदेखिको यही नै हो। हाम्रो समाजमा यही किसिमका प्रवृत्तिहरू छन्, बिचौलियाहरूको जगजगी नै छ। यो चुनौतीहरू हाम्रो समाजको जुन चरित्र छ, जुन प्रवृत्ति छ, जुन सोच छ, त्यसलाई हामीले बदल्न सक्यौँ भने त्यसलाई राज्यले आफ्नो चाहिँ वैधानिक शक्ति प्रयोग गरेर त्यसलाई लागू गर्ने दृढ इच्छा सहित हामीले सबैसँग त्यो किसिमको एउटा सहकार्य, समझदारी, साझेदारी गरेर हामीले यी कुरालाई चाहिँ अगाडि बढाउन सरकारले चाहिँ त्यो निष्ठापूर्वक, इमानदारीपूर्वक, चाहे कुनै दबाव आओस्, चाहे कुनै प्रभाव आओस्, चाहे कुनै कुराको अभाव छ भन्ने कुराबाट होइन, यसलाई हामीले जुन किसिमको कार्यसूची सार्वजनिक गर्यौं, यसलाई लागू गर्छौं, तोकेको मितिभित्र प्रतिफल दिन्छौं भन्ने कमिटमेन्टका साथ कर्मचारी प्रशासनलाई पनि त्यसै अगाडि बढाउनु पर्छ।
व्यावसायिकताको वृद्धि, परिणाममुखी काम, नतिजामा आधारित शासकीय सुधार गर्ने विषयमा आवश्यक ऐनहरूको निर्धारण र तर्जुमाको समय सीमा समेत तोकिएको छ। सरकारले सुशासनको कार्य गर्न डिजिटल सेवा प्रवाह गर्ने स्पष्ट खाका सहितको सुशासन मार्गचित्रमा अन्तर मन्त्रालय र अन्तर तहबीच देखिएका समस्या समाधानका उपाय, विभिन्न सरकारी निकायले गर्नुपर्ने कार्यहरू कार्ययोजनामा स्पष्ट रूपमा उल्लेख छ। राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरिने उल्लेख छ। यसरी समय सीमा निर्धारण र सम्बन्धित व्यक्तिलाई समेत जिम्मेवार बनाउने गरी आएको सार्वजनिक शासकीय सुधार सम्बन्धी कार्ययोजना कार्यान्वयनका लागि सबै उत्तिकै जिम्मेवार बन्न सक्नुपर्ने विज्ञहरूको सुझाव छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन यही चैत 19 गतेका लागि आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले मन्त्री परिषदको सिफारिशमा चैत 19 गते बिहिबार दिउँसो 2 बजे संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हुलाक सेवालाई सुदृढ बनाउनु पर्ने बताउनु भएको छ। हुलाक सेवा विभागको कार्यालय बबरमहलमा आज आयोजित कार्यक्रममा पुरातात्विक तथा ऐतिहासिक महत्वका तीन नयाँ हुलाक टिकटमा टाँचा प्रदान गर्दै उहाँले हुलाक सेवा सुदृढीकरणमा जोड़ दिनुभयो। कार्यक्रममा विभागको स्वीकृत फिलाटेलिक कार्यक्रम अन्तर्गत जावा दाम मुद्रा धुरकोट दरबार गुल्मी र नृसिंह अवतार नाच कार्तिक नाच तस्वीर अंकित हुलाक टिकट प्रचलनमा ल्याइएको छ। मन्त्री डाक्टर तिमल सिन्हाले मुलुकका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदा र संस्कृतिको जगेर्ना गर्दै राष्ट्रिय पहिचानको संरक्षण गर्न हुलाक टिकटले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले सरकारको सय बुदे मार्ग चित्र अनुरूप नयाँ ढंगले कामको गति बढ़ाउने गरी कार्ययोजना पेश गर्न विभागलाई निर्देशन दिनुभयो। मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले हुलाक टिकट मार्फत मुलुकका पुरातात्विक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचार प्रसार गर्न सघाउ पुग्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधान न्यायाधीश प्रकाश मानसिंह रावतले आज भेट गर्नुभएको छ। शीतल निवास स्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधान न्यायाधीश रावतले भेट गर्नुभएको हो। प्रधान न्यायाधीश रावतले यही चैत 18 गते प्रधान न्यायाधीश रावतको यही चैत 18 गते पदावधि सकिँदैछ। साहित्यको उत्थान र संरक्षण गर्ने उद्देश्यले पाखरीबास कला साहित्य समाज धनकुटाले साहित्यिक रचना वाचन कार्यक्रमको आयोजना गरी समाजमा सकारात्मक रूपान्तरणको सन्देश दिन शुरू गरेको छ। कार्यक्रममा धनकुटाका साथै छिमेकी जिल्ला तेह्रथुम संखुवासभा भोजपुर लगायतका जिल्लाबाट कवि तथा साहित्यकारहरू उत्साहका साथ साहित्यिक कार्यक्रममा सहभागी हुने गरेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
पारी डाँडाका विराला सड़कहरूमा सयौं गाडीहरूको ताती देखियो।
मैले तपसिलका मानवहरूलाई प्रश्न सोधे, ती मान्छेहरू थिए वकिलहरू, साहित्यकारहरू, वैज्ञानिकहरू, जासुसहरू।
साहित्यको उत्थान र संरक्षण गर्ने उद्देश्यले पाखरीबास कला साहित्य समाजले आयोजना गरेको कार्यक्रममा करिब 3 दर्जन कवि तथा साहित्यकारहरूले विभिन्न विधामा आफ्ना रचना वाचन गरेका थिए।
फकत एक नाम मात्र होइन भने उनको सुन्दर तस्विर मेरो माया हत्केलाको ऐनामा थप थप बलिरहेको छ।
कवितामा कसैले आफूले भोगेका पीड़ा दर्शाए भने कसैले महिला पुरुष बीचको विभेद र महिला हिंसा विरूद्धका कविताले गुन्जायमान बनाएका थिए। कतिपयले असमानता र विभेद विरूद्धका मात्रै होइन देश तथा मातृत्व प्रेमले भरिएका कविता कलात्मक ढंगले प्रस्तुत गरेका थिए।
गुलाबका पत्रमा पोको पारेर चढाइदिनु तिम्रो आवेगका सपनाहरू ईश्वरको वत्सालामा, उसको रागले ईश्वर प्रसन्न बनोस् र आशीर्वाद।
कवितामा जात व्यवस्था विरुद्धका भावना मात्रै होइन हिंसा र त्यसबाट प्रताडित भएकाहरूले जिउन गरेको संघर्षको बयान पनि प्रस्तुत गरेका थिए।
म चाहन्छु शान्ति सधैँ अमर रहोस् र युद्धले सधैँका लागि मृत्युवरण गरोस्, फेरि अर्को जुनी नलियोस्।
कविका कवितामा प्रेम, वियोग अनि संघर्ष र समाजको वास्तविक चित्रण पनि झल्कने गरेको थियो।
बारीको काङ्नामा बुकी फूल सिउरेर मायाको कसम खाँदै चिन्काहरू भाँचे र तिनका दिनहरू गन्दै गन्दै बिताएका थियौ ती दिनहरू।
पाखरीबासमा प्रत्येक 2 महिनामा साहित्यिक कार्यक्रमको आयोजना गरिँदै आएको छ। साहित्यिक कार्यक्रममा धनकुटा सहित छिमेकी जिल्लाहरू तेह्रथुम संखुवासभा र भोजपुर लगायतका जिल्लाका कवि तथा साहित्यकारहरूको उपस्थिति रहने गरेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
खुला सीमा रहेको बाँकेको नेपालगंज लगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि उच्च सतर्कता अप्नाइएको छ। जिल्लासँग जोड़िएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागि चल्ला दैनिक जसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिनुभयो। सरकारले भारतबाट कुखुराका चल्ला वा सेतो अण्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ। डाक्टर यादवले आन्तरिक ढुवानीमा कडाई र निगरानी गरिएको जानकारी दिँदै कुखुराको आयात निर्यातमा कडाई गरिएको बताउनुभयो। बाँदर पीड़ित किसानले आज कृषि औजार सहित खोटाङ सदरमुकाम दिक्तेल बजारमा विरोध प्रदर्शन गरेका छन्। बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न सरकार समक्ष माग गर्दै किसानहरूले हलो, जुवा, दाँते र कोदालो सहित आज प्रदर्शन गरेका हुन्। प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी रेखा कणेललाई ज्ञापन पत्र बुझाउँदै खेतबारीमा वितण्डा मचाउने बाँदरलाई तारजालीको खोरमा थुन्ने तथा परिवार नियोजनको व्यवस्था गर्न समेत किसानले माग गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै सम्झौता नभए उसका विद्युत केन्द्रहरू र तेल कुवाहरू पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिनुभएको छ। ट्रम्पले अमेरिका इरानको नयाँ र बढ़ी व्यावहारिक शासनसँग गम्भीर वार्तामा रहेको बताउँदै युद्ध विराममा सहमति नभए अहिलेसम्म जानी जानी नछोइएका स्थलहरूमा आक्रमण गर्ने चेतावनी दोहोर्याउनु भएको छ। उहाँले खार्ग टापु स्थित मुख्य इन्धन केन्द्रमाथि पनि धम्की दोहोर्याउनु भएको बीबीसीले उल्लेख गरेको छ। रूस र बेलायत बीच बढ़दो तनावका बीच मस्कोले बेलायती दूतावासका एक कूटनीतिज्ञलाई जासूसीमा संलग्न भएको आरोप लगाउँदै देश छोड्न आदेश दिएको छ। पछिल्ला वर्षहरूदेखि जारी आपसी अविश्वास र प्रतिशोधात्मक कूटनीतिक कदमहरूका बीचमा यो घटना नयाँ तनावको संकेतका रूपमा देखिएको छ। रूसी राज्य संचार माध्यमका अनुसार सुरक्षा निकाय एफएसबीले ती कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षामा खतरा पुर्याउने गुप्तचर गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ। दूतावास सचिवका रूपमा कार्यरत अल्बर्ट गेरहार्ट्स जेन्से भ्यान रेन्सबर्गलाई मान्यता खारेज गर्दै दुई साताभित्र देश छोड्न निर्देशन दिएको जनाइएको छ। यससँगै रूसी विदेश मन्त्रालयले बेलायती कूटनीतिक प्रतिनिधिलाई बोलाएर औपचारिक जानकारी गराएको छ। बेलायती दूतावासले भने यसबारे तत्काल कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आगामी आर्थिक वर्ष 2083-84 बजेटका लागि विभिन्न मन्त्रालयले प्रस्ताव गरेका योजना तथा कार्यक्रममाथिको नीतिगत पक्षमा छलफल शुरू भएको छ। राष्ट्रिय योजना आयोगमा सोमबार गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा प्रस्तावित योजना तथा कार्यक्रममाथि नीतिगत छलफल भएको योजना आयोगका प्रवक्ता हरिशरण पुडा सैनीले जानकारी दिनुभयो। आयोगले आइतबार अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून न्याय तथा संसदीय मन्त्रालयसँग बजेटका नीतिगत विषयमा छलफल गरेको थियो। प्रत्येक मन्त्रालयले प्राप्त बजेट सीमा र मार्गदर्शनको अधीनमा रही आफ्नो मातहतका निकायको नीति कार्यक्रम र बजेट प्रस्ताव तयार गरी पेश गर्न अर्थ मन्त्रालयले चैत 15 गतेसम्मको समय सीमा मन्त्रालयहरूलाई दिएको थियो। आगामी बजेटका लागि सत्तारूढ़ दलको निर्वाचन वाचापत्र, मन्त्री परिषदको चैत 13 गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूची, सुशासन मार्गचित्र, 2082 राखिएका प्रावधानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटका योजना तथा कार्यक्रम छनौट गर्ने गरी मन्त्रालयहरूसँग छलफल भइरहेको योजना आयोगले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानूनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले अब निजी क्षेत्रले घुस खुवाउनु नपर्ने, सरकारी निकायमा लाइन लाग्न नपर्ने र सामान्य आर्थिक गतिविधिका कारण थुनिनु नपर्ने स्पष्ट पार्नु भएको छ। सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँग अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढ़ाउने नीति सरकारले लिएको बताउनुभयो। उहाँले लगानी विस्तार र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै लगानी बढ़ाएर रोजगारी सृजनामा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। अर्थतन्त्रलाई नयाँ गति दिन आफू प्रतिबद्ध रहेको बताउँदै अर्थमन्त्री वाग्लेले आर्थिक अपराध सम्बन्धी नीति परिवर्तन गर्दै अब सामान्य प्रकृतिका आर्थिक अनियमिततामा कैद सजाय भन्दा आर्थिक जरिवानामा केन्द्रित हुने गरी हुने समेत जानकारी दिनुभयो। काठमाडौँको नागढुङ्गा सुरुङ मार्ग सञ्चालनको जिम्मा चिनिया कम्पनीले पाउने भएको छ। छनौट भएका 10 मध्ये आर्थिक र प्राविधिक मूल्यांकनका आधारमा नेपाली चिनिया संयुक्त उपक्रम युनिस एआरटी ज्वाइन्ट भेन्चर्सले सुरुङ मार्ग सञ्चालनको ठेक्का पाउने भएको हो। सो संयुक्त उपक्रमले आगामी 5 वर्षका लागि 1,10,40,37,800 रूपियाँमा सञ्चालनको जिम्मा पाएको छ। सबैभन्दा कम रकम कबल गरेको आधारमा चिनिया कम्पनी चोङक्विङ, युनिस रोड एण्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सनको संयुक्त उपक्रम युनिस एआरटी ज्वाइन्ट भेन्चर्सलाई छनौट गरिएको नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले जानकारी दिनुभयो। नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन 71 घटेको नेपाली शेयर बजारको परिसूचक दोस्रो दिन सोमबार पनि उच्च अंकले घटेको छ। सोमबार नेप्से परिसूचक 47.71 अंकले घटेर 2,831.39 को बिन्दुमा कायम भएको छ। सोमबार 341 कम्पनीहरूका 3,16,07,000 किता शेयरहरू 12,96,69,59,000 रूपियाँमा किनबेच भएका छन्। सोमबारको कारोबारमा सबै समूहका उपसूचकहरू घटेका छन्। सोमबार 237 कम्पनीहरूको शेयर मूल्य घट्दा 26 कम्पनीहरूको मात्र शेयर मूल्य बढ़ेको छ। सरकारले 30 दिनभित्र प्रमुख खाद्य बाली सरकारले 30 दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गर्ने भएको छ। मन्त्री परिषदले स्वीकृति गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यक्रममा प्रमुख कृषि उपजको न्यूनतम मूल्यको सुरक्षा नहुँदा किसान बजारको अनियन्त्रित उतार चढ़ावबाट घाटामा जाने समस्या समाधान गर्न 30 दिनभित्र मूल्य निर्धारण गर्ने उल्लेख गरिएको छ। कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न कृषि उपज खरिदमा उधारो कारोबार अधिकतम 25 दिनभित्र अनिवार्य भुक्तानी हुने व्यवस्था गर्ने कार्यक्रममा व्यवस्था गरिएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन प्रसाद आचार्य। अब खेल समाचार अजय बमबाट।
मध्य प्रदेशले प्रधानमन्त्री कप पीएम कपमा सोमबार कर्णाली प्रदेशलाई 5 विकेटले हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अपराजित मधेसको यो लगातार तेस्रो जित हो। जितको लागि 130 रनको सहज चुनौती मधेसले 24.5 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि जनकपुरको राम जानकी बहुद्देश्य रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले मात्र 31.1 ओभरमा सबै विकेट गुमाएर 129 रन मात्र बनायो। ब्याटिङमा कर्णालीको प्रदर्शन निराशाजनक रह्यो। पहिलो खेलमा वर्षा बाधक बन्दा मधेस र कोशीले 1-1 अङ्क बाँडे। त्यसपछि मधेसले सुदूर र लुम्बिनीलाई हराएको थियो। लगातारको तेस्रो जितमा मधेस 7 अङ्क सहित रन रेटको आधारमा त्रिभुवन आर्मी क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। आर्मीसँग पनि 7 अङ्क नै छ। कर्णालीको भने यो दोस्रो हार हो। लुम्बिनीसँगको खेल रद्द भएको थियो भने सुदूरपश्चिमसँग हारेको थियो। कोशी प्रदेशलाई भने 16 रनले पराजित गरेको थियो। 4 खेलमा 3 अङ्क सहित कर्णाली छैठौं स्थानमा छ। अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई 12 रनले पराजित गरेको छ। यो सँगै सुदूरपश्चिमले प्रतियोगितामा 6 अङ्क जोडेको छ। 4 खेल खेलेको सुदूरपश्चिमले 3 जित र 1 हार सहित 6 अङ्क जोडेको हो। ब्रिगनको नारायणी क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको 169 रनको लक्ष्य पछ्याएको लुम्बिनी 40.2 ओभरमा सबै विकेट गुमाएर 156 रनमा समेटियो। त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले 45.4 ओभरमा सबै विकेट गुमाएर 168 रनको एकफल खडा गरेको थियो। नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसिया कप छनौट अन्तर्गत लाओस विरूद्धको अन्तिम खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिने भएको छ। मंगलबार हुने खेल अघि आयोजित प्री म्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक गुलियम बो एरेनाले टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहेको बताए। नेपाली टोलीका कप्तान किरण चेम्जुङले पनि अन्तिम खेल भएकाले जित निकाल्दै प्रतियोगिताको अन्त्य गर्ने लक्ष्य रहेको बताए। नेपाल र लाओस बीचको खेल स्थानीय समय अनुसार साँझ 7 बजे शुरू हुनेछ। समूह एकमा रहेका दुवै टोली यसअघि नै एएफसी एसिया कपको दौड़बाट बाहिरिसकेका छन्। 5 खेलबाट दुवैले समान 3 अङ्क जोडेका छन्। हालसम्म नेपाल र लाओस बीच 6 पटक प्रतिस्पर्धा भएको छ। 3 खेल मध्ये नेपालले 4 जितेको छ भने लाओसले 1 खेल जितेको छ। 1 खेल बराबरीमा सकिएको थियो।
अब मौसममा आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 19.5, न्यूनतम 15.1 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 20.9, न्यूनतम 14.9, वर्षा 2.4 मिलिमिटर। पोखराको अधिकतम 24.7, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.5, न्यूनतम 15.9 डिग्री सेल्सियस र नेपालको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 15.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन यही चैत 19 गतेका लागि आह्वान। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाओ आदेश। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा क्षेत्रगत समस्या र काम गर्न सकिने सम्भावनाका बारेमा कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल। मुगलिन नागढुङ्गा सड़क स्तर उन्नतिका लागि भोलिदेखि 3 दिन रातिको समयमा बन्द हुने र छिट्टै सम्झौतामा नआए इरानका विद्युत केन्द्र र तेल कुवाहरू ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।